بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58ویں اور 59ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا وَدَقَّ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। निसंदेह ईश्वर तुम्हें आदेश देता है कि अमानतों को उनके मालिकों को लौटा दो, और जब कभी लोगों के बीच फैसला करो तो न्याय से फैसला करो। निसंदेह ईश्वर तुम्हें अच्छे उपदेश देता है, निश्चित रूप से वो सुनने और देखने वाला है। हे ईमान वालों, ईश्वर का आज्ञा पालन करो तथा पैगंबर और स्वयं तुम में से ईश्वर द्वारा निर्धारित लोगों का आज्ञा पालन करो। यदि किसी बात में तुम में विवाद हो जाए तो उसे ईश्वर की किताब और पैगंबर की ओर पलटाओ, यदि तुम ईश्वर और प्रलय पर ईमान रखते हो। निसंदेह विवादों को समाप्त करने के लिए ये पद्धति बेहतर है और इसका अंत अधिक भला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज मंगलवार है, नवंबर की 24, रबीउल सानी की 8 और आजर माह की 4 तारीख। कार्यक्रमों की रूपरेखा इस प्रकार है। पहले समाचार पेश किए जाएंगे, समाचारों के पश्चात कार्यक्रम अनमोल बातें आप सुनेंगे, जिसके उपरांत दैनिक कार्यक्रम राजनैतिक चर्चा पेश की जाएगी। इसके बाद हम आपको 2 साप्ताहिक कार्यक्रम सुनवाएंगे, अफगानिस्तान, दाइश का नया बसेरा और कुरानी किस्से। तो श्रोताओं, ये थी कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। पहले आज के प्रमुख समाचारों का सारांश। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि प्रतिबंधों पर काबू का परिणाम बहुत ही सुखद है। सऊदी अरब ने आरामको पर यमनियों के हमले की पुष्टि की है। सत्ता संभालने के लिए जो बाइडेन ने अपनी टीम तैयार करना शुरू कर दी है। भारत ने राष्ट्रसंघ में पाकिस्तान की शिकायत की है। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने आज सुप्रीम इकोनॉमिक कोऑर्डिनेशन काउंसिल की बैठक को संबोधित किया। उन्होंने कहा कि अमेरिका और उसके यूरोपीय घटकों की ओर से ईरान पर प्रतिबंधों का अपराध कई साल से जारी है, लेकिन पिछले 3 वर्षों में इसमें ज्यादा कठोरता आई है। इस काउंसिल में तीनों पालिकाओं के प्रमुख और अन्य वरिष्ठ अधिकारी शामिल थे। काउंसिल के सदस्यों ने आज सुबह इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की, जिसमें महत्वपूर्ण आर्थिक मुद्दों की समीक्षा की गई। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि प्रतिबंधों के समाधान के 2 रास्ते हैं, उन्हें बेअसर बनाना तथा उन पर काबू पाना, या फिर प्रतिबंधों को हटवाना। उन्होंने आगे कहा कि प्रतिबंध हटवाने का रास्ता हम एक बार आजमा चुके हैं और कई साल वार्ता कर चुके हैं, लेकिन कोई नतीजा हासिल नहीं हुआ। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि प्रतिबंधों पर नियंत्रण पाने का मार्ग शुरू में हो सकता है कि कुछ दुर्गम और कठिन दिखाई दे, लेकिन इसका नतीजा बहुत ही सुखद है। सुप्रीम इकोनॉमिक कोऑर्डिनेशन काउंसिल की बैठक को संबोधित करते हुए इस्लामी क्रांति के वरिष्ठ नेता का कहना था कि अगर कठिनाइयों के सामने डटकर मेहनत और समझदारी से हमने प्रतिबंधों पर काबू पा लिया और सामने वाले पक्ष ने प्रतिबंधों को नाकाम होते देख लिया तो धीरे धीरे वो प्रतिबंध लगाने से ही बाज आ जाएगा। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि हमें ये मानकर चलना चाहिए कि विदेश से हमें कोई राहत मिलने वाली नहीं है। आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने कहा कि बाहर जिन लोगों से कुछ ने उम्मीद लगा रखी है उनके आंतरिक हालात ان کو شمع کیجیے گا، ان کو آنتک حالات کا کچھ پتہ نہیں ہے، اس لیے ان کی باتوں کو آدھار مان کر کوئی یوجنا نہیں بنائی جا سکتی۔ ودیش منتری جواد ظریف نے کہا ہے کہ افغانستان سے ودیشی سینکوں کی واپسی استھائی شانتی کی دشا میں ایک مہتوپورن قدم ہوگا۔ جواد ظریف نے افغانستان 2020 کی ورچوئل بیٹھک میں یہ بات کہی۔ انہوں نے افغانستان میں پچھلے کئی ورشوں سے جاری یدھ کو ایک بہت بڑی تراسدی بتایا۔ جواد ظریف نے کہا کہ پچھلے 40 ورشوں سے افغانستان کی جنتا رکت پات کی ساکشی ہے۔ انہوں نے بتایا کہ اس میں ودیشیوں کی بہت بڑی بھومکا ہے۔ ودیش منتری جواد ظریف نے کہا کہ ایران سدیو ہی افغانیوں کی وارتا کا سمرتھن کرتا آیا ہے۔ ایران کے ودیش منتری کا کہنا تھا کہ افغانیوں کے بیچ وارتا پرکریا میں سنیوکت راشٹر سنگھ کو سہیوگ کرنا چاہیے۔ ایران کے پورو رکشا منتری اور سپریم لیڈر کے سلاحکار نے کہا ہے کہ وہ سن 2021 میں ہونے والے راشٹرپتی چناؤ میں بھاگ لیں گے۔ ایک ٹی وی انٹرویو میں حسین دہقان نے کہا کہ میں راشٹرپتی پد کے چناؤ میں بھاگ لینے کے لیے اپنی تیاری کا اعلان کرتا ہوں۔ انہوں نے کہا کہ کم بجٹ میں دیش کا وکاس میری پہلی پراتھمکتا ہوگی۔ حسین دہقان نے کہا کہ میں دیش پریمی اور کرانتیکاری ہوں تتھا اسلامی ویوستھا و کرانتی کے لکشوں کی رکشا کے ویچارک سنسادھن میرے سامنے ہیں۔ سعودی عرب نے آرامکو پر یمنیوں کے حملے کی پشتی کر دی ہے۔ سعودی عرب نے اس بات کی پشتی کی ہے کہ یمن کے الحوثی آندولن نے اس کی ارتھ ویوستھا کی ریڑھ کی ہڈی سمجھی جانے والی آرامکو تیل کمپنی کے ایک پرتشٹھان پر میزائل سے حملہ کیا ہے۔ سعودی نیوز ایجنسی ایس پی اے کی رپورٹ کے انوسار یمن ویرودھی سینیہ گٹھ بندھن کے پروکتا ترکی المالکی نے جدہ استھت آرامکو تیل کمپنی کے ایک تیل وترن اسٹیشن پر یمنیوں کے میزائل حملے کی پشتی کی ہے۔ المالکی کا دعویٰ ہے کہ یمن کے الحوثی آندولن نے ویشوک ارتھ ویوستھا اور اس کے آپورتی مارگوں کے مکھ کیندر کو اس حملے میں نشانہ بنایا۔ غور طلب ہے کہ اس سے پہلے سوموار کو تڑکے جدہ استھت تیل پرتشٹھان پر ہوئے میزائل حملے کی ذمہ داری یمن کے انصار اللہ آندولن نے لی تھی، لیکن سعودی عرب نے شروع میں ایسے کسی بھی حملے سے انکار کر دیا تھا۔ یہ حملہ ایسے وقت میں ہوا ہے کہ جب امریکی ودیش منتری مائک پومپیو اور اسرائیلی پردھان منتری نیتن یاہو سعودی عرب کے خفیہ دورے پر تھے۔ حالانکہ شروعاتی انکار کے بعد سوموار کو ہی سعودی ارجا منترالے نے جدہ میں امریکی کمپنی پر جدہ میں آرامکو کمپنی پر یمنی میزائل حملے کی پشتی کر دی تھی۔ جان کیری نے پریاورن سنکٹ کو راشٹریہ سرکشا کا سب سے بڑا خطرہ بتایا ہے۔ امریکہ کے نو نرواچت راشٹرپتی جو بائیڈن ستہ سنبھالنے کے لیے اپنی ٹیم تیار کر رہے ہیں۔ اوباما شاسن کال میں ودیش منتری رہ چکے جان کیری کو بائیڈن نے پریاورن کے معاملوں میں اپنا وشیش دوت نیوکت کیا ہے۔ کیری نے پریاورن دوت نیوکت ہونے کے بعد ٹویٹ کیا کہ امریکہ کو بہت جلد ایسی سرکار ملنے جا رہی ہے جو پریاورن سنکٹ کو راشٹریہ سرکشا کا سب سے بڑا خطرہ مانتی ہے۔ کیری نے کہا ہے کہ نرواچت راشٹرپتی جو بائیڈن کے ساتھ کام کرنے پر مجھے گرو محسوس ہوگا۔ کیری نے آگے لکھا ہے کہ ہم نے پیرس سمجھوتے کے تحت جو کام کیا اسے پورا کرنے کے لیے بہت کچھ کرنا ابھی شیش ہے۔ بھارت کے ادھیکاریوں نے یہ گھوشنا کی ہے کہ پاکستانی تتووں دوارا کشمیر میں کسی بڑی سازش کو انجام دینے کا معاملہ انہوں نے راشٹر سنگھ کی سرکشا پریشد میں بھیج دیا ہے۔ رویٹرز کے انوسار بھارتی ادھیکاریوں نے یہ دعویٰ کیا ہے کہ بدھوار کو جیش محمد نامک گٹ سے سمبندھت چار تتو ساما علاقے میں ایک لمبی سرنگ کے مادھیم سے کشمیر میں گھسے تھے۔ بھارتی ادھیکاریوں کے انوسار یہ سبھی تتو بھاری ماترا میں ہتھیاروں سے لیس تھے اور ان کے پاس جو ہتھیار تھے وہ پاکستان کے بنے ہوئے تھے۔ سرکشا پریشد میں بھارت کی اور سے کی گئی شکایت میں یہ بھی کہا گیا ہے کہ پاکستان کی سیما میں کشمیر میں گھسپیٹ کرنے والے تتووں کو نگروٹا میں ایک چیک پوسٹ پر رکنے کے لیے کہا گیا تھا، لیکن انہوں نے سرکشا بلوں پر فائرنگ کر دی، جس کے جواب میں سرکشا بلوں دوارا کی گئی جوابی فائرنگ میں وہ سب مارے گئے۔ इसी बीच पाकिस्तान ने भारत द्वारा लगाए गए सभी आरोपों को खारिज कर दिया है। इस्लामाबाद का कहना है कि इस तरह के बेबुनियाद आरोप लगाकर दिल्ली सरकार कश्मीर में भारतीय सुरक्षा बलों द्वारा कश्मीरी जनता का किए जा रहे दमन से विश्व जनमत के ध्यान को भटकाना चाहती है। भारत में कोरोना या कोविड 19 के एक दिन में 37,975 नए मामले सामने आए हैं। इस प्रकार भारत में कोरोना संक्रमण के मामले बढ़कर 92,00,000 के करीब पहुंच चुके हैं, जिनमें से 86,04,955 लोग संक्रमण मुक्त हो चुके हैं। भारत के स्वास्थ्य मंत्रालय ने इसकी जानकारी दी है। केंद्रीय स्वास्थ्य मंत्रालय की ओर से मंगलवार सुबह जारी आंकड़ों के अनुसार भारत में संक्रमण के मामले बढ़कर 91,77,840 हो गए हैं। वहीं 480 और लोगों की मौत के बाद मृतकों का आंकड़ा बढ़कर 1,34,218 हो गया है। आंकड़ों के अनुसार भारत में अभी 4,38,667 लोगों का इलाज चल रहा है, जो कुल मामलों का 4.77% है। देश में मरीजों के ठीक होने की दर 93.75% है। वहीं कोविड 19 से मृत्यु दर 1.46% है। नेतन्याहू को बहरैन आने का न्योता मिला है। सलमान बिन हमद बिन ईसा आले खलीफा ने नेतन्याहू को बहरैन आने का न्योता दिया है। हिब्रू भाषा की वेबसाइट की रिपोर्ट के अनुसार ज़ायोनी शासन के प्रधानमंत्री ने मंगलवार को बहरैन के युवराज सलमान बिन हमद बिन ईसा आले खलीफा से टेलीफोन पर वार्ता की। इस वार्ता में बहरैन के युवराज ने नेतन्याहू को बहरैन आने का निमंत्रण दिया है। टेलीफोन वार्ता में नेतन्याहू और बहरैन के युवराज ने तेल अवीव तथा मनामा के बीच सहयोग बढ़ाने के बारे में विचार विमर्श किया। ज़ायोनी सूत्रों ने बताया है कि निर्धारित कार्यक्रम के अनुसार ज़ायोनी शासन के विदेश मंत्री 4 दिसंबर को बहरैन की यात्रा करने वाले थे, किंतु नेतन्याहू की इच्छा है कि वे इससे पहले ही बहरैन पहुंच जाएं। इसी के साथ विश्व समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामनाई कहते हैं कि बेसत यानी पैगंबर इस्लाम की पैगंबरी की घोषणा से जो शिक्षाएं व मूल्य प्राप्त हुए हैं, उन्हें व्यवहारिक बनाने के लिए सरकार और राजनीतिक शक्ति का गठन जरूरी है। सर्वोच्च नेता कहते हैं कि अगर हम ये चाहते हैं कि ये शिक्षाएं समाज में वास्तव में व्यवहारिक बनाए जाएं, तो लोगों के जीवन में ये शिक्षाएं दिखाई दें और प्रगति के आदेश व्यवहारिक हों, तो इसके लिए राजनीतिक शक्ति की जरूरत है। अगर राजनीतिक शक्ति नहीं होगी तो वर्चस्ववादी शक्तियां कोई बात नहीं सुनेंगी। जो लोग सुस्त व आलसी लोग होंगे, वे कोई काम अंजाम नहीं देंगे। लोग वर्चस्ववादियों, अहंकारियों और धनी लोगों के पीछे चलेंगे और पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की पैगंबरी की घोषणा का उद्देश्य हासिल नहीं होगा। अंततः पवित्र कुरान कहता है कि हमने कोई पैगंबर ही नहीं भेजा किंतु ये कि ईश्वर के आदेश से उसका अनुसरण किया जाए। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता कहते हैं कि ये हमारे पैगंबर से विशेष नहीं है बल्कि इसका संबंध समस्त पैगंबरों से है, यानी महान ईश्वर ने समस्त पैगंबरों को इसलिए भेजा है ताकि लोग उनका अनुसरण व अनुपालन करें। इसी प्रकार सर्वोच्च नेता कहते हैं कि बहुत से लोगों ने पैगंबर इस्लाम की बयत की अर्थात उनका आदेश मानने के प्रति वचनबद्ध हुए। पैगंबर इस्लाम जब मक्का से पलायन करके मदीना गए तो सबसे पहले उन्होंने इस्लामी सरकार की आधारशिला रखी। ये पैगंबरी के लिए एक ज़रूरी चीज़ थी। अलबत्ता पैगंबर इस्लाम के दुश्मन भी बहुत थे। पैगंबर इस्लाम ने जब इस्लामी सरकार का गठन किया तो बाहरी दुश्मन की संख्या में भी लगातार वृद्धि होती गई। स्पष्ट है कि अगर राजनीति शक्ति न हो तो विदेशी दुश्मन कोई विशेष महत्व नहीं देगा और कोई भी बात करेगा तो उसे वो नहीं सुनेगा। परंतु जब राजनीतिक शक्ति का गठन हो गया तो जो भी न्याय का विरोधी था और जो भी आज़ादी का विरोधी था स्वाभाविक है कि वो स्वतंत्र ढंग से जिंदगी गुजारने वाले का विरोध व दुश्मनी करने लगेगा और आज भी वही हाल है। सारांश ये कि इस्लाम की शिक्षाओं को व्यवहारिक बनाने के लिए राजनीतिक शक्ति का होना ज़रूरी नहीं है बल्कि अनिवार्य है। और अगर कोई ये सोचता है कि ताकत के बिना इस्लाम की शिक्षाओं को व्यवहारिक बनाया जा सकता है तो ये बहुत बड़ी भूल है। अगर शक्ति के बिना इस्लाम की शिक्षाओं को व्यवहारिक बनाया जा सकता होता तो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम को इस्लामी सरकार के गठन की ज़रूरत क्या थी? उनका स्वभाव और सदाचार ही इस्लाम की व्याख्या कर रहा था। उनका जीवन और लोगों के साथ उनका शालीन व्यवहार ही दूसरों को इस्लाम की ओर आमंत्रित कर रहा था। परंतु पैगंबर इस्लाम ने इस्लामी सरकार का गठन करके बता दिया कि राजनीतिक शक्ति के बिना इस्लाम को पूरी तरह व्यवहारिक नहीं बनाया जा सकता। अगर पैगंबर इस्लाम के पास इस्लामी सरकार के रूप में राजनीतिक शक्ति न होती तो अरब के नास्तिक ही इस्लाम और मुसलमान को ख़त्म कर देते। जंगे खंदक में जब पैगंबर इस्लाम ने हज़रत अली अलैहिस्सलाम को अरब के जाने माने पहलवान अम्र इब्ने अब्दाउद से मुकाबले के लिए भेजा तो उस समय उन्होंने कहा था कि संपूर्ण ईमान संपूर्ण कुफ्र के मुकाबले में गया है और उन्होंने महान ईश्वर से हज़रत अली अलैहिस्सलाम के विजयी होने की दुआ की थी और कहा था कि हे ईश्वर, अगर अली विजयी न हुए तो इस ज़मीन पर तेरे धर्म का नाम लेने वाला कोई नहीं होगा। दोस्तों, आज के कार्यक्रम का समय यहीं समाप्त होता है। अनुमति दें, खुदा हाफिज़।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। अंततः अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने सत्ता हस्तांतरित करने का अनुमति पत्र दे ही दिया।
इंतकाल कुदरत खेलीत खोर्द,
परंतु उन्होंने अभी भी न तो अपनी हार स्वीकार की है और न ही अपने प्रतिस्पर्धी जो बाइडेन को मुबारकबाद दी है। ابھی بھی ان کا کہنا ہے کہ متوں کی چوری کر لی گئی ہے. ادھر ٹرمپ کے پرتسپردھی جو بائیڈن نے اپنے منتری منڈل کے سدسیوں کا نامانکن آرمبھ کر دیا ہے. فرانس کے بھوتپور راشٹرپتی نکولس سارکوزی پر آج سے پیرس کی عدالت میں مقدمہ آرمبھ ہو گیا ہے. ان پر بھرشٹاچار کے کئی آروپ ہیں, جن میں سے ایک یہ ہے کہ انہوں نے لیبیا کے پور تھانہ شاہ کرنل قذافی سے بھی کافی رشوت لی تھی. ان پر مقدمے کی سنوائی 3 ہفتوں تک چلے گی. بھارت کے پردھان منتری نریندر مودی نے کورونا سے ایک بار پھر مقابلے پر بل دیا ہے. اس سمبندھ میں انہوں نے ان راجیوں کے مکھیہ منتریوں کے ساتھ ایک ڈیجیٹل وارتا کی ہے جنہیں اس مہاماری کا سب سے ادھک سامنا ہے. ساتھ ہی انہوں نے کہا کہ کورونا کی ویکسین کب آئے گی اسے ویگیانک ہی بتا سکتے ہیں.
کورونا کی ویکسین کو لے کر انٹرنیشنلی اور نیشنلی اس طرح کی خبریں آ رہی ہیں.
अंततः अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने सत्ता हस्तांतरित करने का अनुमति पत्र दे ही दिया, परंतु उन्होंने अभी भी न तो अपनी हार स्वीकार की है और न ही अपने प्रतिस्पर्धी जो बाइडेन को मुबारकबाद दी है. अभी भी उनका कहना है कि मतों की चोरी कर ली गई है. उधर ट्रंप के प्रतिस्पर्धी जो बाइडेन ने अपने मंत्रिमंडल के सदस्यों का नामांकन आरम्भ कर दिया है. नजफजादे की रिपोर्ट पेश करें, साथ ही मोहम्मद अली कुमी.
अमेरिका में सत्ता का हस्तांतरण शुरू हो गया. ट्रंप ने इसके लिए आदेश दे दिया है, लेकिन परंपरा के खिलाफ अभी तक उन्होंने बाइडेन को न तो बधाई दी है और न ही अपनी हार कबूल की है. उनकी नजर में मतों की चोरी हुई है. ट्रंप का कहना है कि कानूनी लड़ाई जारी रखेंगे और उनका मानना है कि वो विजयी होंगे. अमेरिका के मौजूदा राष्ट्रपति डोनाल्ड ट्रंप ने कहा है कि अपने देश के हितों के मद्देनजर उन्होंने सत्ता हस्तांतरित करने के आयोग की प्रमुख श्रीमती एमिली मर्फी को सत्ता हस्तांतरित करने का अनुमति पत्र दे दिया है. ताजा सर्वे के मुताबिक 2/3 रिपब्लिकन 2024 के चुनाव में ट्रंप को वोट देने के लिए तैयार हैं. खुद ट्रंप अमरीका के सुप्रीम कोर्ट के फैसले के इंतजार में है. ये फैसला دسمبر تک آ جائے گا.
Against all enemies, foreign and domestic.
بائیڈن کو شپتھ لینے میں 2 مہینے سے کم کی اودھی باقی ہے. وہ دھیرے دھیرے اپنے منتری منڈل کے سدسیوں کو نامزد کر رہے ہیں اور یہ ایسی چیز ہے جس سے باراک اوباما پرسن ہیں.
ڈپلومیٹ ٹونی بلنکن ٹو بی ہز سیکرٹری آف سٹیٹ.
ان میں سے ایک 58 ٹونی بلنکن ہیں جو امریکہ کے ودیش منتری بنیں گے. ان کی اپادھی جونیئر اوباما ہے. ان کی ایک تصویر اس کھڑ کی ہے جب پرمانو وارتا کی خبر اوباما تک پہنچتی ہے. بلنکن خوشی سے مٹھی باندھ کر اپنے ہاتھوں کو اوپر لے جاتے ہیں.
پولیٹیکل اٹیکس.
جان کیری بھی بائیڈن کے منتری منڈل میں شامل ہو گئے ہیں. وہ پریاورن معاملے میں امریکی راشٹرپتی کے وشیش پرتنیدھی ہوں گے.
It changed my life forever.
لنڈا ٹامس بھی ہیں جو بائیڈن کے منتری منڈل میں شامل ہوں گی. وہ ایک منجھی ہوئی کوٹنائک ہیں. انہوں نے باراک اوباما کے کال میں خود کو ودیش منترالے سے الگ کر لیا تھا. وہ افریقی ملکی ہیں. وہ پہلے کئی افریقی دیشوں میں امریکہ کی راجدوت رہ چکی ہیں. لنڈا ٹامس کو سنیکت راشٹر سنگھ میں امریکی راجدوت بنایا جانے والا ہے. امریکہ کی ودیش نیتی میں ہم بھاری پریورتن کے ساکشی ہیں, ایک پکشواد سے بہو پکشواد کی اور. سنیکت راشٹر سنگھ نیو یارک سے کامران نجفزادے کی آئی آر آئی بی کے لیے رپورٹ.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. कार्यक्रम राजनीतिक चर्चा.
فرانس کے بھوتپور راشٹرپتی نکولس سارکوزی پر آج سے پیرس کی عدالت میں مقدمہ آرمبھ ہو گیا ہے. ان پر بھرشٹاچار کے کئی آروپ ہیں, جن میں سے ایک یہ ہے کہ انہوں نے لیبیا کے پورو تاناشاہ کنل قذافی سے بھی کافی رشوت لی تھی. ان پر مقدمے کی سنوائی 3 ہفتوں تک چلے گی, اور یدی انہیں دوشی پایا گیا تو 10 سال کی جیل کی سزا کاٹنی پڑے گی اور 10,00,000 یورو کا جرمانہ بھی ادا کرنا پڑے گا. ساتھ ہی سید میسم عباس,
فرانس کے پورو راشٹرپتی نکولس سارکوزی پر آج سے پیرس کی عدالت میں مقدمہ شروع ہو گیا ہے. فرانس کے اتہاس میں یہ پہلی بار ہے جب اس دیش کے کسی راشٹرپتی پر مقدمہ چلایا جا رہا ہے. جیک شیراک پر بھی مقدمہ چلایا جانے والا تھا, لیکن ان کے کیس کا سمبندھ اس سمے سے تھا جب وہ پیرس کے میئر تھے, نہ کہ فرانس کے راشٹرپتی. ایک فرانسیسی ناگرک کہتا ہے کہ نیائے پالیکا کو سویتنتر و نشپکش ہونا چاہیے, اسے پرچاروں سے پربھاوت نہیں ہونا چاہیے. سارکوزی پر آرتھک بھرشٹاچار کے بڑے بڑے آروپ ہیں. سارکوزی پر پہلے بھرشٹاچار کے معاملے کا سمبندھ اس دھنی مہیلا سے ہے جس سے انہوں نے گھوس لی تھی, اور سارکوزی نے اس بھرشٹاچار سے اپنے آپ کو بچانے کے لیے سانٹ گانٹ کر کے اور وعدہ کر کے وکیل اور نیایادھیش کو خرید لیا تھا. انتتہ جانچ کرنے والوں نے ٹیلی فونی وارتا سن کر اس سانٹ گانٹ کا پتہ لگا لیا. سارکوزی کہتے ہیں کہ کیا یہ صحیح ہے کہ میری نجی ٹیلی فونی وارتا سنی جائے؟ کیا یہ صحیح ہے کہ مجھے پوچھ تاچھ کے لیے 15 گھنٹوں تک روک کر رکھا جائے؟ اس کا مکھیہ لکشیہ مجھے اپمانت کرنا ہے. فرانس کے دوسرے راشٹرادھیکشوں میں بھرشٹاچار کے معاملوں میں سارکوزی کا ایک ریکارڈ ہے. بھرشٹاچار کے معاملوں میں سارکوزی پر کئی کیس ہیں, جن میں سے ایک یہ ہے کہ انہوں نے لیبیا کے پورو تاناشاہ کرنل قذافی سے 5 کروڑ یورو رشوت لی تھی. مقدمے کی یہ پرکریا 3 ہفتوں تک چلے گی, اور اگر سارکوزی کے خلاف فیصلہ آیا تو 10 ورشوں تک جیل کی سزا اور 10,00,000 یورو جرمانہ فرانس کے راشٹرپتی کی پرتیکشا میں ہے. شہ سوار حسینی, آئی آر آئی بی, پیرس.
بھارت کے پردھان منتری نریندر مودی نے کورونا سے ایک بار پھر مقابلے پر بل دیا ہے. اس سمبندھ میں انہوں نے ان 8 راجیوں کے مکھیہ منتریوں کے ساتھ ایک ڈیجیٹل وارتا کی ہے جنہیں اس مہاماری کا سب سے ادھک سامنا ہے. ساتھ ہی انہوں نے کہا کہ کورونا کی ویکسین کب آئے گی اسے ویگیانک ہی بتا سکتے ہیں. جبکہ آج بھی بھارت کی راجدھانی دلی میں سب سے ادھک لوگوں کی موت کورونا کی وجہ سے ہوئی ہے. دلی کے مکھیہ منتری اروند کیجریوال نے کہا ہے کہ کورونا کی تیسری لہر کے تیور ہونے کا ایک مکھیہ کارن پردوشن ہے جو پرالی جلانے سے ہو رہا ہے. دلی سے شمشاد کاظمی.
بھارت میں کورونا وائرس کے بڑھتے معاملوں کے بیچ آج پردھان منتری نریندر مودی نے مکھیہ منتریوں کے ساتھ کورونا سنکٹ پر ایک بار پھر ڈیجیٹل مادھیم سے وارتا کی, جس میں مکھیہ منتریوں کے اترکت کیندریہ گرہ منتری امیت شاہ اور سواستھیہ منتری ہرش وردھن نے بھی بھاگ لیا. اس وارتا میں 8 راجیوں کے مکھیہ منتریوں نے بھاگ لیا جہاں کورونا کا پربھاؤ ادھک ہے, جن میں مہاراشٹر, دلی, کیرل, گجرات, چھتیس گڑھ, راجستھان, پشچم بنگال اور ہریانہ شامل ہیں, لیکن پنجاب کے مکھیہ منتری اس بیٹھک میں شامل نہیں ہوئے. پردھان منتری نریندر مودی نے اس بیٹھک میں کہا کہ کورونا کا ویکسین کب آئے گا اس کا سمے ہم نردھارت نہیں کر سکتے, بلکہ یہ ویگیانکوں کے ہاتھ میں ہے. انہوں نے کہا کہ ویکسین کے وترن میں پاردرشتا برتی جائے گی, لیکن فرنٹ لائن ورکرز کو پراتھمکتا دی جانی چاہیے.
کورونا کی ویکسین کو لے کر انٹرنیشنلی اور نیشنلی کس طرح کی خبریں آ رہی ہیں. بھارت سرکار ہر ڈیولپمنٹ باریکی سے نظر رکھے ہوئے ہیں, ہم سب کے سمپرک میں بھی ہیں, اور ابھی یہ طے نہیں ہے کہ ویکسین کی 1 ڈوز ہوگی, 2 ڈوز ہوگی یا 3 ڈوز ہوگی. یہ بھی طے نہیں ہے کہ اس کی قیمت کتنی ہوگی, اس کی قیمت کتنی ہوگی, یہ کیسی ہوگی.
انہوں نے مکھیہ منتریوں کو کورونا جانچ بڑھانے کی صلاح دی. انہوں نے کہا کہ بھارت کورونا کے معاملے میں دوسرے دیشوں سے اچھی استھتی میں ہے.
ہمیں ٹرانسمیشن کو کم کرنے کے لیے اپنے پریاسوں کو ذرا اور گتی دینی.
گرہ منتری امیت شاہ کے سمبودھن سے بیٹھک شروع ہوئی, جس میں انہوں نے کہا کہ یوروپ اور امریکہ میں फिर से मामले बढ़े हैं। ऐसे में हमें सावधान रहने की आवश्यकता है। उन्होंने राज्यों से सोशल डिस्टेंसिंग और मास्क को अनिवार्य करने पर जोर देने को कहा। ये बैठक ऐसे समय में हुई है जब देश भर में कोरोना वायरस संक्रमण के मामले जहां पिछले कुछ दिनों में 50,000 से नीचे रहे हैं, वहीं कुछ राज्यों में मामले तेजी से बढ़े हैं। कुछ शहरों में रात का कर्फ्यू भी लगाया गया है। दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने जहां कोरोना संक्रमण और इससे होने वाली मृत्यु के मामले सबसे अधिक हैं, केंद्र सरकार से राजधानी में 1,000 अतिरिक्त ICU बेड्स की मांग की है। उन्होंने कहा कि राज्य में 10 नवंबर से मामलों में लगातार वृद्धि हो रही है, ऐसे में आने वाले दिनों में स्वास्थ्य सुविधाओं को और बढ़ाने की आवश्यकता पड़ सकती है। दिल्ली में लगातार चौथे दिन COVID-19 से 100 से अधिक लोगों की मौत हुई है। उन्होंने इसी प्रकार प्रधानमंत्री नरेंद्र मोदी से प्रदूषण की समस्या से निपटने के लिए हस्तक्षेप करने की अपील की है। दिल्ली के मुख्यमंत्री ने प्रधानमंत्री से कहा कि कोविड की तीसरी लहर का इतना प्रभाव कई कारणों से रहा है, जिनमें प्रदूषण सबसे बड़ा कारण है, जो पराली जलाने से हो रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
यह तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से, पर उससे पहले आप सुनिए दूसरा साप्ताहिक कार्यक्रम अफगानिस्तान दाइश का नया बसेरा।
दाइश का नया बसेरा।
दोस्तों, कार्यक्रम दाइश का नया बसेरा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए। इस कार्यक्रम में हम अफगानिस्तान में दाइश की उपस्थिति के प्रभाव के बारे में चर्चा करेंगे।
मित्रों, केंद्रीय एशिया, दक्षिणी काकेशिया और सिनकियांग क्षेत्रों में दाइश के आतंकवादियों की गतिविधियां केवल सीरिया और इराक में आतंकवादी कार्रवाइयों तक सीमित नहीं रही हैं। सीरिया और इराक में दाइश की पराजय के बाद इस आतंकवादी संगठन के सदस्यों ने उत्तरी अफगानिस्तान के बदख्शां क्षेत्र में फरगाने घाटी पर अपना ध्यान केंद्रित किया। ऐसा लग रहा है कि रूस और चीन पर दबाव डालने वाली अमरीकी नीति का अनुसरण करते हुए दाइश के आतंकवादी अब केंद्रीय एशिया, सिनकियांग, काकेशिया या कॉकस में प्रवेश करने की तैयारी कर रहे हैं। इससे ये पता चलता है कि अफगानिस्तान में दाइश के आतंकवादियों की उपस्थिति उनका अंतिम लक्ष्य नहीं है, बल्कि उनकी योजना और कुछ है।
ऐसा ही दिखाई दे रहा है कि आतंकवादी गुट दाइश पूरी जानकारी के साथ अमरीकी लक्ष्यों के साथ समन्वय करते हुए केंद्रीय एशिया, काकेशिया और चीन के सिनकियांग जैसे क्षेत्रों में गतिविधियां करने की कोशिश कर रहे हैं। सीरिया और इराक में खुली पराजय के बाद दाइश ने यह स्ट्रैटेजी बनाई है कि वो खिलाफत को व्यवहारिक बनाने की अपनी नीति को संभवतः वहां से हटा दे, ताकि पश्चिमी एशिया में तथाकथित दाइश विरोधी गठबंधन से सीधा टकराव रोका जाए और इन क्षेत्रों में अमेरिका का अधिक से अधिक समर्थन हासिल हो सके। इसका मुख्य कारण है कि इन क्षेत्रों में रूस, चीन और ईरान के मुकाबले में अमेरिका और दाइश के संयुक्त हित दाइश के अधिकांश सदस्य अरब नहीं हैं, बल्कि बहुतों का संबंध जॉर्जिया, चेचनिया और मध्य एशिया के देशों से है। इनमें से कुछ को दाइश में सैन्य अफसरों जैसे पद हासिल हैं। ये सारे परिवर्तन इस विचार को मजबूत करते हैं कि अमेरिका और नाटो अफगानिस्तान में दाइश की सक्रियता को बढ़ाकर उनको केंद्रीय एशिया, काकेशिया और सिनकियांग तक फैलाना चाहते हैं, जिससे रूस, चीन और ईरान पर दबाव बनाया जा सके।
राष्ट्रमंडल के आतंकवाद विरोधी केंद्र के प्रमुख एंड्री नोविकोफ का मानना है कि आतंकवादी गुट दाइश केंद्रीय एशिया के लिए एक नए प्रकार के चरमपंथ और आतंकवाद को पेश करने जा रहा है। उनका मानना है कि इसके अंतर्गत मध्य एशिया के देशों में बहुराष्ट्रीय अतिवाद को निर्यात किया जाएगा। इसके बारे में ताजिकिस्तान में रूस के राजदूत का कहना है कि केंद्रीय एशिया में आतंकवाद के विस्तार में दाइश की महत्वपूर्ण भूमिका है। ऐसे में रूस उन विदेशी खिलाड़ियों के प्रति चिंतित है जो केंद्रीय एशिया के देशों में आतंकवाद को रोकने के बहाने इन देशों के आंतरिक मामलों में लगातार हस्तक्षेप कर रहे हैं।
सोवियत संघ के विघटन के बाद आतंकवादी गुट अत-हरीर जैसे गुटों ने केंद्रीय एशिया विशेषकर फरगान घाटी में अपनी सक्रियता आरंभ कर दी थी। इन आतंकवादी गुटों के सदस्य बहुराष्ट्रीय हैं जिनका संबंध अधिकतर उज्बेक, ताजिक और उइगूर जातियों से है। अफगानिस्तान में सक्रिय आतंकवादी गुटों से इनका बहुत निकट का सहयोग है। ये गुट अपने क्षेत्रों में सत्ता हथियाने के प्रयास भी करते रहते हैं। इस बारे में अफगानिस्तान के भूतपूर्व राष्ट्रीय सलाहकार मोहम्मद हनीफ अतमर ने सन 2015 में कहा था कि तुर्किस्तान शर्की नामक आतंकवादी गुट उत्तरी अफगानिस्तान के माध्यम से चीन में प्रभाव पैदा करना चाहता है। इसी प्रकार से अंसारुल्लाह ताजिकिस्तान नामक आतंकी गुट ताजिकिस्तान में आतंकी गतिविधियां करने का इच्छुक है। उज्बेकिस्तान नामक आंदोलन उज्बेकिस्तान पर हमला करके वहां से रूस में घुसना चाहता है। उन्होंने बताया कि केंद्रीय एशिया के आतंकवादी गुटों के लक्ष्य किसी से ढके छिपे नहीं हैं। मोहम्मद हनीफ अतमर के अनुसार इराक और सीरिया का संकट आरंभ होने से पहले ही 1989 में आतंकियों ने केंद्रीय एशिया में अपने दृष्टिगत इस्लामी व्यवस्था के गठन की घोषणा कर दी थी।
सोवियत संघ के विघटन के बाद इन अतिवादी गुटों द्वारा अपने दृष्टिगत एक इस्लामी व्यवस्था के गठन का पहला उद्देश्य सेक्युलर ताकतों से लड़ना था। इनका अलकायदा से संपर्क था, जिनमें से एक कफकाज इस्लामी व्यवस्था है। इसका प्रमुख डोकू उमारोव था। सन 2013 में वो मारा गया। विशेष बात यह है कि वर्षों तक अलकायदा का समर्थन करने वाला कफकाज इस्लामी व्यवस्था नामक आतंकी गुट अब दाइश से जा मिला है।
दोस्तों, ये एक वास्तविकता है कि केंद्रीय एशियन देशों के बहुत से आतंकवादी गुटों ने सीरिया संकट के दौरान दाइश की बयत कर ली थी और इस समय वे अमेरिका के समर्थन से अफगानिस्तान में अपनी गतिविधियां अंजाम दे रहे हैं। कफकाज इस्लामी व्यवस्था नामक गुट और चेचनिया के मुहाजिरीन वल अंसार सीरिया संकट के दौरान नुसरा फ्रंट के साथ सहयोग करते रहे। बाद में जब सीरिया में अलकायदा और दाइश के बीच मतभेद गंभीर होने लगे तो कफकाज इस्लामी व्यवस्था के लिए उनमें से किसी एक के चयन का मामला सामने आया। इस संगठन का प्रमुख अबू मोहम्मद दागिस्तानी अब भी अलकायदा के साथ खुलकर सहयोग कर रहा है। हालांकि काकेशिया के अधिकतर आतंकी गुटों ने अबू बकर अल बगदादी की बैयत कर ली थी।
इसी बीच उज्बेकिस्तान के हिजब तहरीर का दावा है कि उसकी 65 देशों में शाखाएं हैं। ये अफगानिस्तान और पाकिस्तान में भी सक्रिय है। कहते हैं कि सन 1953 में इस्लामी देशों को एक करने के उद्देश्य से तकीउद्दीन अल बहबहानी ने इस गुट की नींव रखी थी। लंदन में यही गुट स्वयं को हिंसा से दूर एक राजनीतिक दल के रूप में पेश करता है, जबकि यही गुट अफगानिस्तान और उज्बेकिस्तान में हिंसक कार्रवाइयां करने से बिल्कुल भी परहेज नहीं करता। दाइश की ही भांति हिजब तहरीर भी खिलाफत का पक्षधर है, किंतु दोनों गुटों की शैलियों में कुछ अंतर है।
Thank you.
केंद्रीय एशिया और काकेशिया में चरमपंथी गुटों के अस्तित्व में आने के पीछे कुछ देशों की इस्लाम विरोधी नीतियों को भी अनदेखा नहीं किया जा सकता। यहाँ के कुछ देशों में उदारवादी इस्लामी संगठनों को भी गतिविधियां करने की अनुमति नहीं है। जानकारों का कहना है कि यही मुद्दा केंद्रीय एशिया में चरमपंथी गुटों के अस्तित्व में आने का कारण बना है। इस प्रक्रिया से दाइश जैसे आतंकवादी गुटों को लाभ पहुंचता है। ऐसे में कहा जा सकता है कि इन परिस्थितियों के कारण केंद्रीय एशिया और कफकास के बहुत से नागरिकों ने आतंकवादी गुटों की सदस्यता लेनी शुरू कर दी।
इस संबंध में तेहरान में राजनीतिक मामलों के एक जानकार अली नसीरी कहते हैं कि इराक और सीरिया में दाइश की सदस्यता ग्रहण करने वालों में अन्य क्षेत्रों की तुलना में केंद्रीय एशिया और कुछ रूसी क्षेत्रों के नागरिकों की संख्या बहुत अधिक है। दाइश के सदस्यों में केंद्रीय एशिया के देशों के नागरिकों की संख्या इतनी अधिक है कि राजनीतिक विशेषज्ञ उसे दाइश की खुरासान शाखा के रूप में याद करते हैं।
दाइश की यही शाखा अफगानिस्तान की राजधानी काबुल सहित इस देश के विभिन्न क्षेत्रों में हिंसक कार्रवाइयों की जिम्मेदारी लेते हैं। ये वे कार्रवाइयां हैं जिनके कारण अफगानिस्तान में बहुत बड़ी संख्या में लोग मारे जा चुके हैं। केंद्रीय एशिया के देशों में दाइश से जुड़े आतंकवादी गुटों के सदस्यों की गिरफ्तारी से ये बात स्पष्ट होती है कि ये आतंकी गुट क्षेत्र ही नहीं बल्कि अन्य देशों के लिए गंभीर खतरे में बदलते जा रहे हैं।
तो मित्रों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। आपसे अब हम अनुमति चाहते हैं। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے۔
دوستو، کارکرم قرآنی قصے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور محمد مدی کا سلام سویکار کیجیے۔ اس کارکرم میں ہم قبلے کے بدلنے کی گھٹنا کے کچھ اور باتیں آپ کو بتائیں گے۔
دوستو، آپ کو یاد ہوگا کہ ہم نے بتایا تھا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مدینہ کے سلمہ محلے کی مسجد میں ظہر کی نماز پڑھ رہے تھے۔ وہ دو رکعت نماز پوری کر چکے تھے۔ اسی بیچ ایشوری دوت حضرت جبرائیل نے سورہ بقرہ کی آیت نمبر 144 پڑھ کر انہیں سنائی، جس کے ایک بھاگ کا انواد ہے، ہے پیغمبر، ہم نے تمہیں دیکھا کہ تم وہی ارتھات ایشوری سندیش کی پرتیکشا میں کس پرکار آکاش کی اور اپنا منہ گھما رہے تھے، تو اب ہم تمہیں ایسے قبلے کی اور موڑ دیں گے جس سے تم راضی ہو۔
تو تم اپنا مکھ مسجد الحرام کی اور کرو، اور ہے مسلمانوں تم جہاں بھی رہو اپنا مکھ اس کی اور مڑ دو۔ اس آیت کے پڑھنے کے ساتھ ہی جبریل نے پیغمبر اسلام کے ہاتھ کو پکڑ کر ان کا رخ کعبے کی اور کر دیا۔
پیغمبر اسلام کو عالم سے ہی کعبے سے وشیش لگاؤ تھا۔ کعبے کا اتہاس اتی پراچین ہے۔ اس کا نرمان تو حضرت ابراہیم نے کیا تھا، کنتو اس کا استتو حضرت آدم کے کال سے ہے۔ اس سمبندھ میں پوتر قرآن میں کہا گیا ہے کہ وہ پہلا گھر جو منشوں دوارا ایشور کی اپاسنا کے لیے دھرتی پر بنایا گیا وہ کعبہ ہی ہے۔ اس پرکار کہا جا سکتا ہے کہ یہ کیشورواد کی اپاسنا کا سب سے پراچین کیندر کعبہ ہے۔ پورے عرب پرائدویپ میں کعبے کو ہمیشہ سے وشیش ستھان پراپت رہا ہے۔ انیک شروعات سے مسجد الاقصیٰ کو سرکشت رکھنے کے ادے سے حضرت موسیٰ علیہ السلام نے ایشور کے آدے سے اسے قبلہ بنایا تھا۔ پیغمبر اسلام جانتے تھے کہ بیت المقدس مسلمانوں کے لیے استھائی قبلہ ہے اور اس میں بدلاؤ ہو سکتا ہے۔ اتنا ہونے کے باوجود انہوں نے کبھی بھی اس بارے میں کوئی بات نہیں کہی، کیونکہ وہ ہمیشہ ہی ایشوریہ آدیشوں کا پالن کیا کرتے تھے۔
یہودیوں اور عیسائیوں کی کتابوں میں یہ بات لکھی ہوئی تھی کہ انتم ایشوریہ دوت کی ایک وشیشتا یہ ہوگی کہ وہ دو قبلوں کی طرف منہ کر کے نماز پڑھے گا۔ انہوں نے اس نشانی کو اپنی آنکھوں سے دیکھا اور اس کے باوجود وہ ایمان نہیں لائے، بلکہ اس وشے کو انہوں نے اسلام کو نقصان پہنچانے کا مادھیم بنا دیا۔ انہوں نے مسلمانوں کے بیچ شنکا اتپن کرنے کے ادیش سے یہ کہنا آرمبھ کر دیا کہ یدی یہ قبلہ ٹھیک تھا تو اسے کیوں بدلا گیا۔ اس کے بعد یہودیوں نے یہ بھی کہنا شروع کر دیا کہ اب ان مسلمانوں کی نمازوں کا کیا ہوگا جو انہوں نے بیت المقدس کی اور منہ کر کے پڑھی تھی۔ اگر بیت المقدس کی اور نماز پڑھنا صحیح تھا تو پھر کعبے کی اور رخ کیوں کیا گیا؟ اس کے بعد یہودیوں نے یہ دشپرچار کرنا شروع کر دیا کہ یہ سب باتیں اس لیے ہوئی کیونکہ حضرت محمد خود ہی ساری باتیں کہتے ہیں، ان پر ایشور کی اور سے کوئی سندیش نہیں آتا، وہ ساری باتیں خود ہی کہتے رہتے ہیں۔ انہوں نے اپنے آپ ہی قبلے کو بدلنے کی بات کہی ہے۔ اسی بیچ کچھ لوگوں نے اس پرکار کی باتیں بنانا آرمبھ کر دی جن کو ایشور نے سورہ آل عمران کی 72ویں آیت کے روپ میں پیش کیا ہے۔ آسمانی کتابیں رکھنے والوں میں سے ایک گٹ نے آپس میں کہا، جو کچھ مسلمانوں پر اتارا گیا ہے اس پر دن کے آرمبھ میں ایمان لے آؤ اور دن کے انت میں اس کا انکار کر دو، شاید اسی ہتھکنڈے سے وہ لوگ اسلام سے پلٹ جائیں۔
انیکیشوروادی قریش نے مسلمانوں کا مذاق اڑانے کے لیے پیغمبر اسلام کو سمبودھت کرتے ہوئے کہا کہ تم نے کیوں کعبے سے منہ موڑ لیا جو کہ ہمارے پروجوں کا اپاسنا ستھل رہا ہے، اور بیت المقدس کی اور منہ کر کے نماز پڑھنی شروع کر دی اور بعد میں پھر کعبے کی اور مڑ گئے۔ اسی بیچ کمزور ایمان والے کچھ مسلمان قبلے کے اس پریورتن کو راجنیتک ہتوں کے ورودھ سمجھنے لگے۔ انہوں نے پیغمبر اسلام سے کہا کہ وہ اپنا فیصلہ واپس لے لیں۔ استھتی میں سورہ بقرہ کی آیت سنکھیا 142 نازل ہوئی، جس کا انواد اس پرکار ہے، کچھ مورکھ لوگ یہ کہیں گے کہ مسلمان جس قبلے کی طرف پہلے سے سجدہ کرتے تھے اسے دوسرے قبلے کی طرف مڑ جانے کا کارن کیا ہے؟ اے رسول، تم ان کے جواب میں کہو کہ پورا پشچم سب خدا کا ہے، جسے چاہتا ہے سیدھے راستے کی طرف ہدایت کرتا ہے۔
قبلے کے بدلے جانے کا واسطہ میں ایک ادیش یہ تھا کہ ایمان کا دعویٰ کرنے والوں میں سے سچوں اور جھوٹوں کی پہچان کی جا سکے۔ یہ ایک پرکار سے مسلمانوں کی پریکشا تھی تاکہ سچے ایمان والوں کا پتہ چل سکے۔ اس سمبندھ میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ایک پوتر امام حسن عسکری علیہ السلام کا کہنا ہے کہ مکے کے رہنے والوں کو اس بات کی پرتیکشا تھی کہ کعبے کو قبلے کے روپ میں مانتا ملے۔ ایشور نے بیت المقدس کو قبلہ بنا کر اس بات کی پریکشا لی کہ کون صحیح ڈھنگ سے پیغمبر اسلام کا انویائی ہے۔
اس سندر میں ایشور پویتر قرآن کے سورہ بقرہ کی آیت سنکھیا 143 میں کہہ رہا ہے، اور اس پرکار ہم نے تمہیں سنتلی سمودائے بنایا تاکہ تم لوگوں پر گواہ رہو اور پیغمبر تم پر گواہ رہیں، اور ہے رسول جس قبلے کی طرف تم پہلے سجدہ کرتے تھے ہم نے اس کو صرف اس وجہ سے قبلہ قرار دیا تھا کہ جب قبلہ بدلا جائے تو ہم ان لوگوں کو جو رسول کی پیروی کرتے ہیں لوگوں سے الگ دیکھ لیں جو الٹے پاؤں پھرتے ہیں، حالانکہ یہ الٹ پھیر سوا ان لوگوں کے جن کی خدا نے ہدایت کی ہے سب پر کٹھن ضرور ہے، اور خدا ایسا نہیں ہے کہ تمہارے ایمان برباد کر دے، بے شک خدا لوگوں پر بڑا ہی کرپالو و مہربان ہے۔ دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیجیے۔ تو دوستو، ابھی آپ نے کاریکرم قرآنی قصے سنا، اور اب آپ مکھیہ سماچاروں کا سارانش ایک بار پھر سے سن لیں۔ ورشٹھ نیتا نے کہا کہ پرتبندھوں پر قابو کا پرینام بہت سکھد ہے۔ سعودی عرب نے آرامکو پر یمنیوں کے حملے کی پشٹی کی ہے۔ ستا سنبھالنے کے لیے جو بائیڈن نے اپنی ٹیم تیار کرنا شروع کر دی ہے۔ بھارت نے راشٹر سنگھ میں پاکستان کی شکایت کی ہے۔ تو دوستو، آشا کرتے ہیں کہ آپ کو ہمارا یہ پریاس پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچار اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرواتے رہیے۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsiribir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ تو اسی کے ساتھ یہ سب یہیں پر سماپت ہوتی ہے، انومتی دیجیے۔ Oh,